नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल पुष महिनाको 11 गते आइतबार पौष कृष्ण पक्ष सप्तमी तिथि, तदनुसार डिसेम्बर 26 तारीक सन् 2021 नेपाल सम्बत 1142।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आजदेखि मंगलबारसम्म गर्न लागेको प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबरको रूपमा छापेका छन्। राजधानी दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। माओवादी राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत शीर्षकमा अग्रपृष्ठमा राजधानीले खबर बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आजदेखि मंगलबारसम्म गर्न लागेको राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो। अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएको स्थायी समिति सदस्य गणेश शाहले बताउनुभयो। यद्यपि स्थायी समितिको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्रै यस विषयमा परिणत हुनेछ। केन्द्रीय समिति बैठक आज बिहान 8 बजे बस्ने भएको छ। केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्छ। बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ। यद्यपि स्थायी समितिको निर्णय आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्छ, नत्र राष्ट्रिय सम्मेलन भनेर नै कार्यक्रम अगाडि बढ्छ, स्थायी समिति सदस्य शाहले भन्नुभयो। माओवादीले भन्ने गरेको महाधिवेशन र राष्ट्रिय सम्मेलनमा ठूलो भिन्नता नभएको पार्टीका नेता बताउँछन्। माओवादी कार्यालयका सचिव श्रीराम ढकालले महाधिवेशन र सम्मेलनमा ठूलो भिन्नता नभएको बताउनुभयो। महाधिवेशनमा अन्य दलका नेता र विदेश स्थित राजनैतिक दलका प्रतिनिधिलाई पनि आमन्त्रण गरिने भए पनि राष्ट्रिय सम्मेलन पार्टीका प्रतिनिधिमाझ मात्रै गरिने ढकालले बताउनुभयो। पार्टीको नीति, नेतृत्व र वैचारिक कार्यदिशा चयनको अधिकार राष्ट्रिय सम्मेलन र महाधिवेशन दुवैमा समान भएको उहाँले बताउनुभयो। यसअघि 2071 सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलन नेतृत्व चयन गर्न असफल भएपछि पार्टी कार्यालय पेरिस डाँडामै फर्केर माओवादीले नेतृत्व चयन गरेको थियो। पेरिस डाँडामा मतदानबाट नेतृत्व चयन भए पनि मतदाता केन्द्रीय सदस्य मात्र थिए। डाक्टर बाबुराम भट्टराई उम्मेद्वारी दर्तामै सहभागी नभए पनि उहाँलाई पार्टीमा निर्वाचित गराइएको थियो, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगलाई कान्तिपुर दैनिकले कमजोर धरातलमा क्रान्तिकारी बन्ने चुनौती शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ। शान्तिपूर्ण राजनीतिमा आइसकेपछि माओवादीले आफ्नो शक्तिलाई बेलैमा चिनेर रूपान्तरण गर्न सकेन। निम्नवर्गको उत्थानका लागि आफूले उठाउँदै आएका मुद्दा नछोडेको भए ती मुद्दालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न इमान्दार देखिएको भए माओवादी सफल बन्न सक्थ्यो, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। यता नागरिक दैनिकमा कुनै पनि हालतमा संसद विघटन हुन दिँदैनौ शीर्षकमा अग्रपृष्ठमा खबर छापिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले तेस्रो पटक संसद विघटनको प्रयासमा सक्रिय भएको आरोप लगाउनु भएको छ। सरकारको नेतृत्वमा रहँदा दुईपटकसम्म संसद विघटन गरेको एमाले अहिले प्रमुख प्रतिपक्षीका रूपमा फेरि पनि संसद विघटनको खेलमा लागेको आरोप दाहालले लगाउनु भएको हो। तर हामी त्यो प्रयास सफल हुन दिँदैनौ, दाहालले भन्नुभयो। हामी कुनै पनि हालतमा संसद विघटन हुन दिँदैनौ। अहिलेको राजनैतिक संघर्ष जटिल र चुनौतीपूर्ण रहेको पनि उहाँले बताउनुभयो। आइतबारदेखि हुन लागेको पार्टीको राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाहालले अहिले पनि परिवर्तन र त्यसका उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेको बताउनुभयो। पहिलो पटकको संसद विघटन सड़कबाट बदर गरायो, दोस्रो पटक कोविड महामारीका कारण सड़कमा उपस्थित हुने अवस्था थिएन, त्यसैले अदालतको पनि सहयोग लिएर बदर गराउन सफल भयौं, दाहालले भन्नुभयो। अहिले पनि परिवर्तनलाई उल्ट्याउने प्रयास भइरहेको छ, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
नेकपा माओवादी केन्द्रको प्रसंगपछि अब नेपाली कांग्रेसको प्रसंग। नेपाली कांग्रेसको पहिलो बैठक, सुदृढ एकता बनाएर अगाडि बढ़ने संकल्प, गोर्खापत्रले यो शीर्षकलाई मुख्य समाचारका रूपमा छापेको छ। गोर्खापत्र अगाडि लेख्छ, नेपाली कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक सानेपा स्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा शनिबार बस्यो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रूपान्तरणको गहिरो भावना आत्मसात गर्दै इतिहासले सुम्पिएको जिम्मेवारीलाई एकताबद्ध ढंगले सम्पादन गर्ने संकल्प र दृढ़ता व्यक्त गरेको छ। बैठकले जननायक बीपी कोइरालाको विचार, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला र सुशील कोइराला लगायत अग्रज नेतृत्वको अनवरत संघर्ष र सफल नेतृत्वप्रति उच्च सम्मान व्यक्त गर्दै संघर्ष र सफलताका अनेक चरणमा शहादत प्राप्त गरेका योद्धाप्रति पनि असीम श्रद्धा व्यक्त गरेको छ। महामन्त्री गगन कुमार थापाका अनुसार बैठकले महाधिवेशनपछि अझै सुदृढ़ एकता बनाएर पार्टीको आगामी यात्रा अघि बढ़ाउने संकल्प गरेको छ। बैठकले चौधौं महाधिवेशन सम्पन्न गर्न पार्टीका विभिन्न तह र सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ। एक अर्को प्रसंगमा महामन्त्री थापाले पार्टी सुदृढ़ीकरणका लागि पदाधिकारी बीच छलफल आरम्भ भएको जानकारी दिनुभयो। नेपाली कांग्रेसको पहिलो बैठक, सुदृढ़ एकता बनाएर अगाडि बढ़ने संकल्प शीर्षकमा गोर्खापत्र दैनिकले मुख्य समाचार छापेको छ। यो सँगै गोर्खापत्र दैनिकले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको विषयलाई पनि यो सँगै प्राथमिकता दिँदै प्रकाशित गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीन दिने भ्रमण गर्न लाग्नु भएको छ। प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृह कार्य शुरू गरेको छ। देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ। पहिलो भ्रमण जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कार्तिकमा बेलायत पुग्नु भएको थियो। प्रधानमन्त्री देउवालाई भारत सरकारले गुजरातको गान्धीनगरमा यही पुस 26 गतेदेखि 28 गतेसम्म हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा भाग लिन निम्तोक पठाएपछि सरकारले देउवाको भ्रमण तयारी गर्न थालेको हो। प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले शनिबार राति भन्नुभयो, भारतीय प्रधानमन्त्रीको निम्तो प्राप्त भएको छ, त्यस अनुसार भ्रमणको आवश्यक गृह कार्य भइरहेको छ। कोविडको पछिल्लो भेरिएन्टको भारतमा प्रभाव बढ़दै गइरहेका बेला भ्रमण के हुने भन्ने अन्तिम टुंगो भने लागि नसकेको बताइएको छ। भ्रमण हुने निश्चित भएमा यही पुष 25 गते प्रधानमन्त्री भारत जानुहुने भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, परराष्ट्रले शुरू गर्यो भ्रमणको गृह कार्य, गोर्खापत्रले प्राथमिकता दिँदै खबर छापेको छ।
मिनी संसदका 75% निर्देशन कार्यान्वयन हुँदैनन्, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। मिनी संसद मानिने संसदीय समितिहरूका निर्देशन कार्यान्वयनमा सरकारले चासो नै दिने गरेको छैन। विस्तृत छलफल र लामो समय अध्ययन गरेर दिएका निर्देशनलाई समेत सरकारले अवरोधका रूपमा बुझ्ने गरेको छ, जसका कारण दीर्घकालीन महत्व राख्ने निर्देशन अल्पत्र मात्रै परेका छैनन्। संसदीय समितिहरूको प्रभावकारिता समेत खस्किँदै गएको छ। संसद सचिवालयले नै गरेको अध्ययनले 15-25 निर्देशन मात्रै कार्यान्वयन हुने गरेको देखिएको छ। समितिहरूले दिएका निर्देशनहरूको निकायगत कार्यान्वयन अवस्था हेर्दा 15-25% मात्रै कार्यान्वयन भएका छन्। उपसमिति मार्फत विस्तृत अध्ययन गरी दिएका दूरगामी असर पार्ने अधिकांश निर्देशन समेत कार्यान्वयन भएको देखिँदैन, अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ। संसद सचिवालयले गरेको अध्ययन अनुसार 15-25% निर्देशन मात्रै कार्यान्वयन भएका छन्। सरकारले कार्यान्वयनमा चासो नदेखाउँदा उपसमिति मार्फत विस्तृत अध्ययन गरी दिएका दूरगामी महत्व राख्ने निर्देशन अल्पत्र मात्रै परेका छैनन्। संसदीय समितिहरूको प्रभावकारिता समेत खस्किँदै गएको छ, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
तपाईँले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितको संख्या 300 नजिक पुगेको छ। दैनिक संक्रमित बढ़िरहेका छन्। दिल्ली र महाराष्ट्रमा संक्रमित बढ़ी छन्। भारत नेपालसँग सीमाना जोड़िएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ, तर रोक्न तयारी चुस्त बनाइएको छैन। सीमानाका खुल्ला छन्, स्वास्थ्य मापदण्ड पालना छैन। कोरोनाको दोस्रो भेरिएन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै 500 भन्दा बढ़ीले ज्यान गुमाएका थिए। सिमानामा समयमा कडाई नगर्दा अन्य प्रदेशमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको थियो। अहिले नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन्। सिमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सजिलै भित्र नै सक्ने भएकाले संक्रमण रोक्न चुनौती छ। ओमिक्रोनको त्रास सिमानामा छैन छेकबार, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर छापेको छ।
बालुवाटार स्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकार बिचौलिया र कर्मचारीलाई मात्रै प्रतिवादी बनाएर राजनैतिक पृष्ठभूमिका व्यक्तिलाई चोख्याउन चलखेल शुरू भएको छ। ललिता निवास प्रकरण दिल्ली बजार मालपोत कार्यालयका खरिदारदेखि पूर्व प्रधानमन्त्रीसम्मका व्यक्तिको संलग्नतामा भएको खुलिसकेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2076 माघ 22 विशेष अदालतमा मुद्दा दायर गर्दै भूमाफिया र कर्मचारी देखि तत्कालीन उप प्रधानमन्त्रीसम्मलाई प्रतिवादी बनाएको थियो। सीआईबीमाथि अख्तियारबाट प्रतिवादी बनाइएका कतिपय राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई चोख्याउन र बढ़ीमा कर्मचारी तहसम्म मात्रै केन्द्रित भएर अनुसन्धान टुंगोमा पुर्याउन शक्ति केन्द्रबाट तारन्तार दबाव आएको स्रोत बताउँछ कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। गोर्खापत्र दैनिकले प्रधानमन्त्री लगायत अन्य मन्त्रीसँग शुक्रबार भएको छलफलमा निर्वाचन आयोगले सम्भव भएसम्म मुलुकभर एकै दिन एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ। यसरी एकैपटक निर्वाचन सम्पन्न गर्दा आर्थिक रूपमा मितव्ययी, सुरक्षा व्यवस्थापनमा सहजता, निर्वाचन व्यवस्थापन तथा मतदाता शिक्षा प्रभावकारी हुने आयोगको सुझाव छ भन्दै आसन्न स्थानीय निर्वाचन शीर्षकमा गोर्खापत्रले सम्पादकीय उठाएको छ। पादकीयमा गोर्खापत्र अगाडि लेख्छ, निर्वाचन आयोगलाई निर्वाचनका सबै तयारीका लागि कम्तीमा पनि 100-120 दिन आवश्यक पर्ने पक्षलाई समेत दृष्टिगत गर्दा सरकारद्वारा छिट्टै नै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्न सकिन्छ, गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। राजधानी दैनिकले बढ़दो चिसो र यसका कारण हुने क्षतिलाई नियन्त्रणका लागि नियन्त्रण गर्न राहतको व्यवस्था गर्नुपर्ने भन्दै शीतलहरलाई मध्यनजर गरी राहतको व्यवस्था गर्न शीर्षकमा सम्पादकीय छापेको छ भने थन्क्याउन ल्याएको होइन खोप शीर्षकमा कोरोना विरूद्धको खोप प्रयोगहीन भएको विषयलाई अहिले अन्नपूर्ण पोस्टले सम्पादकीयमा उठाएको छ।
यता नागरिक दैनिकले नसुध्रिए अर्थतन्त्रमा समस्या शीर्षकमा सम्पादकीय छापिएको छ। मुलुकसँग अहिले 7.5 महिनाको सेवा र वस्तु आयातलाई धान्ने मात्र विदेशी पैसा छ। हाम्रो जस्तो मुलुकका लागि यो संचितको स्तर सबैभन्दा तल्लो तहमा पुगेको अवस्था हो, नागरिक दैनिकले सम्पादकीय बनाएको छ। यता कान्तिपुर दैनिकमा विपद व्यवस्थापनका संयन्त्रहरूको औचित्य शीर्षकमा सम्पादकीय छापिएको छ भने कारोबार दैनिकमा औद्योगिक क्षेत्रको पुरातन परिकल्पना शीर्षकमा सम्पादकीय छापिएको छ। चालू आर्थिक वर्षको 5 महिनासम्ममा नेपालले 33,94,27,58,000 रूपियाँको खाद्यान्न आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। कारोबार दैनिकले सम्पादकीय बनाएको छ।
पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयपछि अब अन्य प्रसंगहरू। छोटकरीमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग लिन 12 राजनैतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। आयोगले दल दर्ताका लागि तोकेको 11 दिनको म्याद शनिबार सकिएको छ। निर्वाचन आयोगका कानून तथा राजनैतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञ प्रसाद भट्टराईले शनिबारसम्म 12 दल दर्ता भएको जानकारी दिनुभयो। 12 दल दर्ता गोर्खापत्रले छापेको छ।
शेरबहादुर देउवा नेतृत्वको सत्तारूढ़ गठबन्धन दल बनेको 5 महिना बित्दा पनि छिमेकी मुलुक चीन सहित 20 मुलुकमा राजदूत नियुक्त हुन सकेका छैनन्। नेपालको 3 संयुक्त राष्ट्रसंघीय नियोग न्यूयोर्क, जेनेभा र भिएना र 30 देशमा दूतावास छन्, जसमध्ये 20 देश राजदूत विहीन छन्। 20 देशमा राजदूत नियुक्ति कहिले? राजधानी दैनिकले खबर बनाएको छ।
कोविड 19 विरूद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म 2,12,00,000 मात्रा खोप लगाइसकेको छ। तीमध्ये पहिलो मात्राको खोप लगाउने संख्या 1,33,79,607 छ भने पूर्ण खोप गर्ने पूर्ण खोप प्राप्त गर्नेको संख्या 94,50,000 रहेको छ। नेपालले गत माघदेखि खोप लगाउन थालेको हो। एक वर्षमा नेपालले विश्व बजारमा आएका 6 खोप प्रयोग गरिसकेको छ। पुसभित्र 2/3 खोप 50,00,000 सिरिन्ज आयो। गोर्खापत्रमा खबर छ।
चालू आर्थिक वर्ष 2078-79 पहिलो 5 महिनामा झण्डै 64 अर्ब बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको छ। अर्थ मन्त्रालयका अनुसार मंगसिर महिनासम्ममा 6,85,00,000,000 रूपियाँ अनुदान तथा 57,26,00,000,000 रूपियाँ बराबरको वैदेशिक ऋण गरेर 64,12,00,000,000 रूपियाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको हो। 64 अर्बको वैदेशिक सहायता प्रतिबद्धता कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ।
र त्रिभुवन विश्वविद्यालयमा कला सेवामा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय आत्मघाती भएको भन्दै विद्यार्थी आन्दोलित भएको प्रसंगलाई नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुन्छ। हवस् त, नमस्ते।